यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त सम्बन्धी सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी, विज्ञान प्रविधि र नवप्रवर्तनको शक्ति प्रयोग गरी जनताको जीवनस्तर सुधार गर्ने साझा संकल्पका निम्ति प्रधानमन्त्रीको आग्रह। प्रतिनिधि सभाबाट पारित निजामती सेवा विधेयकमा भएको त्रुटि सुधारका लागि राष्ट्रिय सभालाई आग्रह गरिने। गत एक महिनामा भएका मनसुनजन्य विपदका घटनामा 31 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जानकारी। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 95 जनाको मृत्यु र एसीसी यू16 पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालद्वारा भूटान पराजित।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14*# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त सम्बन्धी सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्छ। त्यस क्रममा प्रधानमन्त्री ओलीले विकास सहायतालाई गरीबीको अन्त्य र नागरिकको क्षमता वृद्धिका लागि उपयोग गर्न विश्व समुदाय समक्ष अपील गर्नुभएको छ। राष्ट्र संघीय विकासका लागि वित्त सम्बन्धी 4थो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा आयोजित अन्तर्राष्ट्रिय विकास सहयोगलाई पुनर्जीवित गर्ने शीर्षकमा आयोजित उच्चस्तरीय छलफलमा हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विश्वमा विकास सहायतालाई दिगो शान्ति र विकासका लक्ष्य हासिलका निम्ति उपयोग गर्न साझा पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले कल्याणका लागि भनी उल्लेख गरिएका कार्यक्रमहरूले उचित परिणाम दिनुपर्नेमा सम्बद्ध सबैको ध्यान जानुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले विकासका साझेदारहरू निश्चित सञ्जाल मार्फत सहायताका लागि अग्रसर हुनुपर्नेमा पनि जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले नेपाल जस्तो अति कम विकसित मुलुकहरूले विभिन्न खालका गतिरोधको सामना गरिरहेको औल्याउँदै प्रविधि, वैदेशिक ऋण र वित्तीय अभाव झेल्नु परेको उल्लेख गर्नुभयो। उहाँले नागरिकको क्षमता अभिवृद्धि का सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरमै पहल हुनुपर्नेमा पनि जोड़ दिनुभयो। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको सहमति भन्दा फरक हुने गरी संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन प्रतिनिधि सभाबाट पारित भएपछि त्यसले राजनीति र समाजमा तरंग ल्याएको छ। अवकाश प्राप्त निजामती कर्मचारीले अवकाशको 2 वर्षसम्म कुनै संवैधानिक, कूटनीतिक र सरकारी नियुक्ति लिन नपाउने गरी भएको सहमतिलाई खण्डित गर्ने गरी प्रतिवेदन पारित भएपछि विवाद उत्पन्न भएको छ। विवादपछि हिजो सभामुख देवराज घिमिरे, समितिका सभापति रामहरि खतिवड़ा र समितिका सदस्यहरूबीच भएको छलफलले माथिल्लो सभा राष्ट्रिय सभालाई त्रुटि सुधारका लागि आग्रह गर्ने समझदारी गरेको छ। समितिका सभापति खतिवड़ाले त्यसबारे आफूले नैतिक जिम्मेवारी लिने बताउँदै आफूमाथि पनि छानबिन गरी दोषी देखिए कार्यवाही भोग्न तयार रहेको बताउनुभयो। बैठकपछि सभामुख घिमिरेले समितिमा भएको सहमति विपरीत हुने गरी प्रतिवेदनमा भएको त्रुटि पत्ता लगाई आवश्यक प्रक्रिया अघि बढ़ाइने जानकारी दिनुभयो। छलफलमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले प्रतिवेदन कसरी त्यस्तो हुन गयो त्यसको अध्ययन र छानबिन गर्नुपर्ने बताउनुहुँदै विधेयक सुधार गर्नुपर्ने विषय दुवैलाई एकैसाथ अघि बढ़ाइनुपर्ने बताउनुभयो। उहाँले विधेयकको त्रुटि माथिल्लो सभाबाट सुधार गर्ने गरी अघि बढ़ाउनुपर्ने सुझाव पनि दिनुभयो। नेकपा एमालेका सांसद पदम गिरीले 2 वर्षको कुलिङ पीरियड राख्ने गरी समितिमा भएको सहमति विपरीत प्रतिवेदन तयार हुनु संसदको गरिमामा प्रश्न उठेको बताउनुभयो। गिरीले जिम्मेवार पदाधिकारीहरूको राजीनामा र छानबिन प्रक्रिया अघि बढ़ाउन माग गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले आफूले हस्ताक्षर गरेको कागजातमा सभापति र समितिका सचिव जवाफदेही हुनुपर्ने बताउनुभयो। उहाँले यस सन्दर्भमा सभापति र सचिवले राजीनामा दिनु उपयुक्त हुने धारणा राख्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनु भएको छ। वाईसीएलको केन्द्रीय पदाधिकारी बैठकलाई हिजो काठमाडौँमा सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले विधेयकमा चलखेल र छेड़खानी गर्ने प्रवृत्ति भएको भन्नुहुँदै त्यसलाई छूट दिन नसकिने बताउनुभयो। अध्यक्ष प्रचण्डले छानबिन गरी सम्बद्धहरूलाई कार्यवाही गर्नुपर्ने बताउनुभयो। प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि विभिन्न सन्दर्भहरूमा देखिएको भन्नुहुँदै अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औल्याउनुभयो। अध्यक्ष प्रचण्डले वाईसीएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्ध भई अघि बढ़न पनि आग्रह गर्नुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रतिनिधि सभाबाट पारित गरिएको संघीय निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन गर्ने दोषीलाई कार्यवाही गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा नेता डाक्टर कोइरालाले सरकारी सेवाबाट राजीनामा दिएका वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा राज्य व्यवस्था तथा सुशासन समिति त्यसै गरी सचिवालयका कर्मचारी र सांसदहरूले आफू खुशी प्रावधान राखेकाले दोषी पत्ता लगाई कार्यवाही गर्न माग गर्नुभयो। राष्ट्रिय सभामा हिजो विभिन्न मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ। परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयमा जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितका मूलभूत विषयमा केन्द्रित रही सञ्चालन भइरहेको बताउनुभयो। मन्त्री लेखकले सरकारले संविधान अनुसार स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, नेपालीको हितको रक्षा, आर्थिक समुन्नति र समृद्धिमा केन्द्रित रही परराष्ट्र नीति सञ्चालन गरिरहेको र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरिरहेको जानकारी दिनुभयो। गृह मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफमा गृहमन्त्री लेखकले नागरिकताको अभावमा भौतारिरहेका किशोर किशोरीलाई सहज रूपमा आमाको नामबाट नागरिकता दिने व्यवस्थाका लागि सरकारले नेपाल नागरिकता विधेयक ल्याई प्रतिनिधि सभाबाट पारित गरेको बताउनुभयो। उहाँले सरकारले मुलुकको शान्ति, सुरक्षा र सुशासनलाई प्राथमिकता दिई गृह मन्त्रालयलाई बजेट छुट्याएकाले पारित गरिदिन पनि त्यसक्रममा आग्रह गर्नुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मुलुकको प्रशासन सुधारका लागि बजेट महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनका लागि तीनै तहको सरकारको समन्वयमा काम भइरहेको बताउनुभयो। सांसदहरूको प्रश्नको जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एयरलाइन्समा जहाज थप गर्ने विषय प्राथमिकताका साथ अघि बढ़ाइएको बताउनुभयो। उहाँले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र व्यावसायिक संस्थामा रूपान्तरण गर्न व्यवस्थापन सुधारको काम समेत प्रतिबद्धताका साथ अघि बढ़ेको बताउनुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रमशः अन्तर्राष्ट्रिय उडानको संख्या वृद्धि भइरहेको र आन्तरिक उडान संख्यामा समेत उल्लेख्य वृद्धि भएको उहाँले जानकारी दिनुभयो। मुलुकका विभिन्न विमानस्थलहरूलाई सुधार गर्ने त्यसैगरी सञ्चालनमा नआएका विमानस्थलहरूलाई सञ्चालन गर्ने लगायतका कामलाई सरकारले प्राथमिकता दिई कार्यान्वयन गरिरहेको पर्यटन मन्त्रीले जानकारी दिनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजनाले न्याय छिटो छरितो बनाउने र प्रविधि मैत्री बनाउँदै लगेको जानकारी दिनुभयो। न्यायपालिकाले छिटो न्याय दिनका लागि प्रविधिको प्रयोग गर्दै आएको अनलाइन मुद्दा दर्ता, अनलाइनबाटै मुद्दाको अवस्था बुझ्ने त्यसै गरी भिडियो मार्फत मुद्दाको सुनवाई लगायतका काम भइरहेको भन्नुहुँदै त्यस विषयमा न्यायपालिकालाई आवश्यक बजेट विनियोजन भएको समेत उहाँले जानकारी दिनुभयो। मन्त्री चौरसियाले जात जाति, धार्मिक, सांस्कृतिक विभेद गर्ने कार्य कानूनी कार्यवाहीको व्यवस्था गरिएको र छुवाछुत एवं भेदभावजन्य कार्य नगर्ने कानूनी व्यवस्था कार्यान्वयनमा लगिएको बताउनुभयो। निजामती तथा सरकारी सेवामा दलितको कोटा निर्धारण गरी सहभागी गराउँदै आएको पनि सांसदहरूको प्रश्नको जवाफमा उहाँले जानकारी दिनुभयो। भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमा सांसदहरूको प्रश्नको जवाफमा मन्त्री बलराम अधिकारीले भूकम्प, कोरोना भाइरस संक्रमण लगायतका कारण गरीबी बढ़ेको भन्नुहुँदै गरीबी न्यूनीकरण गरी कम्तीमा 10% झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। सहकारी संस्थाको रकम हिनामिनाका सम्बन्धमा सहकारी संस्थाको पैसा असुल गर्न सोही सहकारीको जिन्सी तथा नगद लिलामी र बिक्री गरेर पीड़ितलाई दुई वर्षभित्र रकम फिर्ता गरिने योजना रहेको मन्त्री अधिकारीले जानकारी दिनुभयो। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मन्त्रालय अन्तर्गतको शीर्षकमा छुट्याइएको बजेटमाथि सांसदहरूले राख्नु भएको जिज्ञासामा दिगो वन व्यवस्थापन गरी काष्ठजन्य वस्तुमा आत्मनिर्भर भई निर्यात प्रवर्धन गर्ने गरी बजेट विनियोजन गरिएको जवाफ दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले महिला मन्त्रालय र खानेपानी मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमाथि सांसदहरूको धारणामा जवाफ दिनुभयो। उहाँले बाल सुधार गृहहरू प्रभावकारी रूपमा सञ्चालन गर्न भवन तथा कर्मचारीको थप व्यवस्था गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री सुडीले हिंसा पीड़ित महिलाका लागि सेल्टरको निर्माण, ज्येष्ठ नागरिकहरूका लागि मिलन केन्द्रको स्थापना, अपाङ्गता भएकाहरू एवं युनिक तथा लैंगिक अल्पसंख्यकलाई समेत सशक्तिकरण गरी बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। उहाँले देशभर सञ्चालनमा रहेका साना ठूला खानेपानी आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी बजेट छुट्याइएको, सहलगानीमा सञ्चालन हुने खानेपानी आयोजनाका लागि जनताको 15% मात्रै लगानी हुने व्यवस्था गरिएको र खानेपानीको विद्युत महसुलमा 50% छूट गरिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2080 पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाले हिजो सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रिय सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा विधान व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक 2080 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो। विधेयक उप 21 सांसदले 123 बुदामा संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ। राष्ट्रिय सभाको बैठक आज बिहान 11:15 बोलाइएको छ। नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जनताले एउटै उद्देश्यका लागि जानुपर्ने निकायहरू अध्यागमन, वैदेशिक रोजगार, राहदानी, नेपाल प्रहरी सहितका कार्यालयहरूको कामलाई एकीकृत गर्न लागिएको जानकारी दिनुभएको छ। हिजो जनताको प्रत्यक्ष सरोकार राख्ने वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायत निकायको स्थलगत अनुगमन गर्नुहुँदै उहाँले सेवा प्रवाह जनमैत्री बनाउन निर्देशन दिनुभयो। मुख्य सचिव अर्यालले एकीकृत कार्यप्रणाली कसरी सहज बनाउन सकिन्छ भन्ने बारे पनि सम्बद्धहरूसँग जानकारी लिनुभयो। अनुगमनपछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै मुख्य सचिव अर्यालले सेवाग्राहीले सहज रूपमा सेवा पाउनमा अझै थुप्रै समस्या देखिएकाले सुधार गर्दै अघि बढ़नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले तीनै तहका संयन्त्रबीच समन्वय नहुँदा कतिपय सेवा प्रवाहमा कठिनाई भएको र नागरिकले दुःख पाएको सन्दर्भमा समन्वय कसरी बढ़ाउन सकिन्छ भन्नेबारे छलफल अघि बढ़ाइएको पनि जानकारी दिनुभयो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ। हिजोसम्म 35 केन्द्रीय पदाधिकारी र सदस्यले आफ्ना धारणा राख्नु भएको कांग्रेस केन्द्रीय समितिले जनाएको छ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो बसेको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिचाल, उमा रेग्मी, जीप छिरिङ लामा, अर्जुन प्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्र राज खडेल, डीला संगरौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्ण किशोर घिमिरे, टेकप्रसाद गुरूङ, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उदय शमशेर राणा, दिलमान फाख्रिन, रामहरि खतिवड़ा, विनोद कुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल, सीता कुमारी राणा, राधा घले, सीतादेवी देवकोटा, शारदा पौडेल र पुष्पराज पराजुलीले धारणा राख्नुभयो। विभिन्न प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेकाले कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो 12:30 पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा 100 दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन एवं विस्तारका सम्बन्धमा 10 केन्द्रीय सदस्यहरूले धारणा राख्नुभयो। शुभेच्छुक संस्थाबारे छलफल, कार्य सम्पादन समितिको बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा संसद र सरकारमा पार्टीको भूमिकाको प्रभावकारिता एवं समसामयिक विषयमा छलफल जारी रहेको कांग्रेस केन्द्रीय समितिले जनाएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिमा विचलन आएका कारणले जनतामा नेतृत्वप्रति आक्रोश र निराशा बढ़ेको बताउनुभयो। यद्यपि वर्तमान राजनैतिक व्यवस्थाप्रतिको समर्थनमा जनतामा कुनै कमी नआएको उहाँले उल्लेख गर्नुभयो। पार्टीको धनुषा जिल्ला कमिटिको 7 जिल्ला अधिवेशनको हिजो जनकपुरधाममा उद्घाटन गर्नुहुँदै अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिंगू कम्युनिष्ट पार्टी नै बदनाम हुन पुगेको बताउनुभयो। उहाँले पतञ्जलि जग्गा प्रकरणमा आफू कही कतै संलग्न नरहेकाले आफूले जहिले पनि नबिराउनु न डराउनु भन्ने पक्षमा रही काम गरिरहेको प्रतिक्रिया दिनुभयो। गत जेठ 15 असार 16 भएको 674 मनसुनजन्य विपदका घटनामा 31 मृत्यु भएको र 112 घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा पहिरोका 87 घटनामा 25 घरमा आंशिक क्षति भएको छ, 11 घरमा पूर्ण क्षति भएको छ, एउटा पुल, 7 गोठ र 14 चौपाया मरेका छन् प्राधिकरणले जनाएको छ। पहिरोबाट 2,21,00,000 बराबरको क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ। बाढ़ीका कारण 4 मृत्यु भएको र 4 घाइते भएको प्राधिकरणले जनाएको छ। बाढ़ीबाट 4 घरमा क्षति पुगेको र 123 परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। चट्याङ लागेर यसबीचमा 8 मृत्यु भएको छ, 20 घाइते भएका छन्। हुरीका कारण 1 मृत्यु भएको छ भने 3 घाइते भएका छन्। विपदका घटनामा 36 करोड़ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले मूल्यांकन गरेको छ। परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गर्नुभएको छ। राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन एफएओको रोममा जारी 44 महासभा अन्तर्गत आयोजित कृषि तथा खाद्य प्रणाली सम्बन्धी उच्चस्तरीय सत्रलाई हिजो सम्बोधन गर्नुहुँदै परराष्ट्र मन्त्री डा राणाले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ट उत्पादनहरू मार्फत विश्व बजारबाट लाभ लिन आग्रह गर्नुभयो। पछिल्लो समय जलवायुजन्य दुष्प्रभावका कारण नेपालको कृषि क्षेत्रमा नराम्रो प्रभाव पर्दै गएको र नेपालका लागि यो गम्भीर चिन्ताको विषय भएको उहाँले बताउनुभयो। रासायनिक मल र विषादीको चरम प्रयोगले मानवीय स्वास्थ्य र माटोको उर्वरा शक्ति हराउँदै जान थालेपछि पाल्पाको रिब्दीकोट गाउँपालिकामा प्राङ्गारिक मलको उत्पादन शुरू गरिएको छ। पाल्पा संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पाको रिब्दीकोट गाउँपालिकामा 5,000 भन्दा बढ़ी रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी तरकारी अदुवा बेसार र सुन्तला खेती हुँदै आएको छ। तर रासायनिक मलमा निर्भर हुँदा समयमा मल नपाइने खेतीको लागत महँगो र माटोको उर्वरा शक्ति घट्दै जाँदा किसानलाई समस्या परेको थियो। तर अहिले कुसुमखोलामा प्राङ्गारिक मल उद्योग स्थापना भएपछि किसानलाई रासायनिक मलको चिन्ता हटेको छ। अब खेतबारीमा जैविक मलको प्रयोग गर्ने रिब्दीकोट 5 कुसुमखोलाकी किसान गोमा पचभैया बताउनुहुन्छ।
हामीले पूर्ण रूपमा रासायनिक मल अन्त्य गरी प्राङ्गारिक मललाई प्रयोग गरेर अर्ग्यानिक शुद्ध उत्पादन गरी स्वस्थ निरोगी हुने यात्रामा चाहिँ हामी एकदम कृषकहरू अग्रसर छौँ।
गाउँपालिकाले जलेश्वर बहुद्देश्य सहकारी मार्फत मल उद्योग सञ्चालन गरेको छ। गाई वस्तु पाल्ने चलन घट्दै जाँदा झारपात स्याउला पात पतिङ्गरबाट मल उत्पादन भइरहेको छ। गाउँपालिकाले गत आर्थिक वर्षमा 15 लाख र चालु आर्थिक वर्षमा 4 लाख रूपियाँ विनियोजन गरेर मल उद्योग स्थापना गरेको हो। सहकारीका सदस्यबाट संकलित 20 लाख रूपियाँ सहित कुल 39 लाखको लागतमा उद्योग सञ्चालनमा आएको छ। सहकारीका व्यवस्थापक नारायण लामटाङ्गे:
हाम्रो स्थानीय झारपात बनमारा तितेपाती लगायतका अरू जडीबुटी जन्ने घाँसपातबाट बनेको हुनाले यसले विषादीको रूपमा पनि केही हदसम्म काम गर्ने भएको हुनाले
पालिकाभित्र तरकारी र खुर्सानी उत्पादन गर्ने किसानलाई लक्षित गरेर प्राङ्गारिक मल उद्योग शुरू गरिएको हो। अबको 5-7 वर्षमा रिब्दीकोट गाउँपालिकालाई रासायनिक मल रहित पालिका बनाउने गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो।
अबको 5-7 वर्ष भित्रमा रिब्दीकोट गाउँपालिकामा भरिसकेसम्म रासायनिक मल कहीँ पनि प्रयोग हुने छैन।
रिब्दीकोटमा वार्षिक 6 करोडको अकबरे खुर्सानी 7 करोडको सुन्तला र 2 करोड भन्दा बढी तरकारी उत्पादन हुँदै आएको छ। जैविक पर्यावरण र मानवीय स्वास्थ्यमा पुर्याएको असरलाई मध्यनजर गर्दै प्राङ्गारिक मल कारखाना स्थापना गरिएको प्राङ्गारिक मलको क्षेत्रमा दखल राख्नुहुने एम दरलामीले बताउनुहुन्छ।
जैविक पर्यावरण अनि मानव स्वास्थ्यमा पारेको असरलाई मध्यनजर गर्दै हामीले प्राङ्गारिक कृषिलाई जोड दिने हिसाबले हामीले यो कार्यक्रमलाई अगाडि बढाएका छौँ।
जैविक मलको प्रयोगले खेतबारीमा काम गर्ने किसान र उत्पादन प्रयोग गर्ने उपभोक्ताको स्वास्थ्य राम्रो हुनुको साथै माटोको उर्वरा शक्ति समेत राम्रो हुँदा रासायनिक मलको नाममा विदेशी रकम समेत देशमै रहनेछ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइरालाको 102 जन्म जयन्तीका अवसरमा आज नेपाली कांग्रेस र कांग्रेसका भातृ संगठनहरूले देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको जनाएका छन्। वन डढेलोबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय सरकारलाई स्रोत साधन र अधिकार सम्पन्न बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वन डढेलो व्यवस्थापन रणनीतिमा सरकारवालाहरूको सुझाव लिन सिंहदरबारमा हिजो गरेको छलफलमा वक्ताहरूले सबैभन्दा पहिले विपदका सूचना पाउने र प्रतिक्रिया कार्य गर्ने निकाय स्थानीय सरकार भएकाले स्थानीय सरकारलाई स्रोत साधन सम्पन्न बनाउनु पर्ने सुझाव दिनुभयो। छलफलका सहभागीहरूले वन डढेलो व्यवस्थापन रणनीतिमा जिल्ला स्तरमा सरकारवालाहरूबीच नियमित रूपमा छलफल र समन्वय हुनुपर्ने, वन व्यवस्थापनलाई स्थानीय नागरिकको जीवन पद्धतिसँग जोड़नुका साथै जनसहभागिता बढ़ाउनुपर्ने, उच्च जोखिम पहिचान गरिएका क्षेत्रमा खटिने सुरक्षाकर्मीहरूको संख्या बढ़ाउनुपर्ने, विपद पूर्व सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउनुपर्ने सुझाव पनि दिनुभयो। छलफलमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले वन डढेलोले जैविक विविधतामा दूरगामी असर पार्ने भएकाले वन डढेलो नियन्त्रणका लागि सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गर्नुभयो। कार्यकारी प्रमुख भट्टले वन डढेलो व्यवस्थापन रणनीति माथिको लामो छलफलपछि अन्तिम चरणमा पुगेको र अब छिट्टै जारी हुने विश्वास व्यक्त गर्नुभयो। चीनको सुशासित क्षेत्र सिजाङ आवजावत गर्ने उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका साथ छेकम्पारको मोइला नाका 3 महिनाका लागि खुला गरिएको छ। तिब्बती सुरक्षाकर्मीहरूले हिजोदेखि मुइला नाका खुला गरेको छेकम्पारका निवर्तमान वडाध्यक्ष पासाङ फुन्जोले जानकारी दिनुभयो। तिब्बती नाका खुला भएसँगै संकलन गरिएको यार्सागुम्बा लगायतका जड़ीबुटी तिब्बती बजारमा बेचेर खाद्यान्न लत्ता कपड़ा तथा अन्य आवश्यक सामग्री ल्याउन पाइने भन्दै गोर्खाको चुम्नुब्री क्षेत्रका स्थानीय खुशी भएका छन्। शहरी क्षेत्रमा स्वास्थ्य बीमाको पहुँच बढ़े पनि ग्रामीण क्षेत्रका मानिसहरूमा अझै पहुँच विस्तार हुन नसकेको हाम्रा मोरङ संवाददाता कुमद अधिकारी बताउँछन्।
स्वास्थ्य बीमा ऐन 2074ले प्रत्येक नेपाली नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउनु पर्ने स्पष्ट व्यवस्था गरेको छ। शहरी क्षेत्रमा बीमाको पहुँच पुगे पनि प्रचार प्रसार नहुँदा र आर्थिक अवस्था कमजोर भएका कारण गाउँ गाउँका कतिपय मानिस स्वास्थ्य बीमाबाट अहिले पनि वञ्चित भइरहेका छन्। बीमा कार्यक्रम उपयोगी भए पनि 3500 रुपियाँ तिरेर 1,00,000 सम्मको औषधि उपचार सेवा पाइन्छ भन्ने कुरा गाउँका मानिसलाई थाहा नभएको मोरङ बेलवारीकी सुकमित राईको भनाइ छ।
नबुझेर होला जस्तो लाग्यो सर मलाई चाहिँ। अब कतिपयहरू चाहिँ अब बिमा गर्नुपर्छ भन्दाखेरि अनि के हो बिमा भन्छन्, त्यसको लागि चाहिँ अब अलिक गहिरिएर होइन उहाँलाई चाहिँ अब बुझाउनु पर्छ भन्ने प्रचार प्रसार पनि अब कमै छन् होइन। त्यहाँ
विराटनमा ठेला रिक्सा चलाउँदै आउनुभएका धनपाल थान गाउँपालिका सातका चन्द्रकिशोर सिंहले आफू स्वास्थ्य बिमा आबद्ध भए पनि आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो गाउँका कतिपय मानिस बिमामा आबद्ध हुन नसकेको बताउनुभयो।
त्यो आएको छैन, त्यो 50-60% यहाँ त 90% विराटनगर तर्फबाट म हेरिया छु, त्यहाँको त 50-60% होला बिमाको। गरिब मान्छेहरू के बिमा गराउँछ, साल साल बन्छ कि 3500 रुपियाँ लाग्छ, त्यहाँ सरकारबाट केही छुटै पाएको छैन गरिब मान्छेले, आर्थिक स्थितिले गर्दा हो कि।
कोशी प्रदेशको 14 जिल्लाको पछिल्लो विवरण अनुसार अहिलेसम्म 26,65,650 नागरिक बिमामा आबद्ध छन्। कोशी प्रदेशमा 55% नागरिक बिमामा आबद्ध भएको देखिन्छ। सेवाको सुनिश्चितता गर्दै बिमाको दायरा बढ़ाउन आवश्यक रहेको स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेश विराटका प्रमुख अर्जुन पण्डितको भनाइ छ।
सबै नागरिकलाई आबद्ध गर्न नसक्नुको प्रमुख कारणहरू भनेको, पहिलो कुरा नागरिकहरूमा हामीले जनचेतना जगाउन सकेनौ, किनभने हामीले वडा वडामा घर घरमा गएर चाहिँ स्वास्थ्य बिमा कार्यक्रमको बारेमा प्रचार प्रसार गर्न सकेनौ। दोस्रो कुरा स्थानीय तहमा अहिले स्थानीय तहले विशेष गरेर नागरिकहरूको उपचारको लागि सबै स्थानीय तहमा नगर अस्पतालको व्यवस्था गर्न सक्छ। सेवा राम्रो भयो भने धेरै नागरिक बिमामा आबद्ध हुन्छन्, सेवा राम्रो दिन सकिएन भने बिमितहरूले नवीकरण पनि गर्दैनन् र नयाँ बिमामा आबद्ध पनि हुँदैनन्। त्यसैले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकियो भने बिमामा आबद्ध गर्न सकिन्छ।
स्वास्थ्य सेवा उपयोगको क्रममा लाग्ने अनियत खर्चको जोखिम अग्रिम व्यवस्थापन गर्दै सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन बिमा कार्यक्रम लागू भएकाले यस बारेमा प्रचार प्रसार आवश्यक देखिन्छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 95 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इजरायली सेनाले राहत सामग्री लिन लाम बसेका मानिसहरूमाथि जथाभावी आक्रमण गरेको छ। त्यस्तै बालबालिकाले जन्मदिन मनाइरहेका स्थानमा पनि बम खसालिएको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले उल्लेख गरेका छन्। गाजामा रहेका चिकित्सकहरूले बालबालिकाका लागि चाहिने पोषण आहाराको आपूर्तिमा रोक लगाइएपछि हजारौं बालबालिकाको ज्यान जोखिममा परेको जनाएका छन्। 20 महिनाभन्दा बढ़ीको अमेरिकी इजरायली आक्रमणका कारण गाजा क्षेत्रका 95% भूभाग क्षतिग्रस्त छ। त्यहाँ 20,00,000 भन्दा बढ़ी जनसंख्या गम्भीर मानवीय अवस्थामा रहेको अन्तर्राष्ट्रिय निकायहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई गाजामा सम्झौता गर्न आग्रह गरे पनि इजरायलले प्यालेस्टाइनी क्षेत्रभरि नै आक्रमण जारी राखेको छ। बंगलादेशमा जून महिनामा 11,000 भन्दा बढ़ी मानिस डेंगु संक्रमित भएको र त्यसक्रममा 42 जनाको मृत्यु भएको बंगलादेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स 67 वर्षमा प्रवेश गरेको छ। अहिले नेपाल एयरलाइन्सले दुई थान वाइड बडी A320 र दुई थान न्यारो बडी A320 सिरिजका विमान मार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। नेपाल एयरलाइन्सले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँ दिल्ली, बेंगलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ। यस्तै आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा पनि नेपाल एयरलाइन्सले सेवा दिइरहेको छ। निगमसँग आन्तरिक उडानका लागि दुई थान मात्र ट्विनेटर विमान रहेका छन्। निगमको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सरकार निगमको साथमा रहेको भन्दै निगम व्यवस्थापन तथा कर्मचारीलाई वस्तुपूरक तथ्यपरक र परिणाममुखी रूपमा कार्य गर्न निर्देशन दिनुभयो। त्यस अवसरमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नागरिकको विश्वासमा वृद्धि गर्न सुरक्षित उडानलाई प्राथमिकता दिइँदै आएको बताउनुभयो। पाल्पा रामपुरका दिलबहादुर थापा र लालबहादुर थापा गर्दा हुन्छ भन्ने उदाहरण बन्न सफल हुनुभएको छ। करिब दुई रोपनी क्षेत्रमा लगाइएको कर्मा जातको काँक्रोबाट दुई महिनाभित्र 2,50,000 बढ़ी आमदनी भएपछि व्यवसायमा थप हौसला बढ़ेको दिलबहादुर थापाले बताउनुभयो। बिरूवा लगाएको 35 दिनबाट उत्पादन बिक्री गर्न थालेको अर्का लालबहादुर थापाले बताउनुभयो। अहिले रामपुरका अन्य कृषकले पनि त्यसको सिको गर्न थालेका छन्। यस्ता सफलताका कुरालाई मनन गरेर नेपालका युवाहरू कृषिमा व्यावसायिक हिसाबले लाग्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर त हुन्छ नै, निर्यात गर्न सक्ने अवस्थामा समेत पुग्न धेरै समय नलाग्ने वरिष्ठ कृषि विज्ञ डाक्टर सचिदानन्द उपाध्यायले बताउनुभयो। साबिक विजेता नेपालले एसएससी उसो र इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा मंगलबार भूटान विरूद्ध 298 रनको शानदार जित निकालेको छ। 100% जित निकालेको नेपाल चार खेलमा 8 अंक जोड्दै समूह एको विजेता बन्यो। चारै खेलमा पराजित भूटान अंकविहीन रह्यो। यो समूहबाट सिंगापुर उपविजेता बन्यो। यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ। सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसिया तथा सिंगापुरले हङकङको सामना।
अब मौसम। आज देशभर सामान्यतया बदलिरही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान एवं मध्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज सातै प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा अधिक वर्षा हुनेछ। उच्च पहाड़ी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 2.9 मिलिमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त सम्बन्धी सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा व्यस्त। विज्ञान, प्रविधि र नवप्रवर्तनको शक्ति प्रयोग गरी जनताको जीवनस्तर सुधार गर्ने साझा संकल्पका निमित्त प्रधानमन्त्री ओलीको आग्रह। प्रतिनिधि सभाबाट पारित निजामती सेवा विधेयकमा भएको त्रुटि सुधारका लागि राष्ट्रिय सभालाई आग्रह गरिने। गत एक महिनामा भएका मनसूनजन्य विपदका घटनामा 31 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जानकारी। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 95 जनाको मृत्यु र एसीसी यू 16 पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालद्वारा भूटान पराजित। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।